अमीरे अहले सुन्नत से साइंस के बारे में 10 10 सवाल जवाब। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला खातमिन नबियीन अम्मा बाद फऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। अमीरे अहले सुन्नत से साइंस के बारे में 10 10 सवाल जवाब। दुआए खलीफा अत्तार या रब्बल मुस्तफा जो कोई 15 सफहात का रिसाला। अमीर अहले सुन्नत से साइंस के बारे में 10 10 सवाल जवाब पढ़ या सुन ले। उसे खिलाफे शरआ कामों से बचा और उसकी वालिदैन समेत बेहिसाब मगफिरत फरमा। आमीन बिजाही खातमिन नबियीन सल्लल्लाहु अलैहि वालैहि वसल्लम। दुरूद शरीफ की फजीलत। हजरत अल्लामा यूसुफ बिन इस्माइल नबहानी रहमतुल्लाही अलैह ने सआदतुद्दारैन में एक रिवायत नकल की कि हजरत अबू जर रदी अल्लाहु अन्हु फरमाते हैं, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मुझे 3 बातों की वसीयत फरमाई। अन उसल्लिया फिस सफरी वल हदरी यानी सलातद्दुहा, कि मैं सफर व हजर यानी कियाम में नमाज चाश्त पढ़ता रहूं। वह अल्लाह अनामा इल्ला अला वित्रियूं व बिस्सलाति अला नबी, और सोने से पहले वित्र और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद पाक पढ़कर सोया करूं। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद। सवाल। तखलीक इंसानी के मुतालिक डार्विन के नजरिए को दुरुस्त समझना कैसा है? जवाब। काफी पुरानी बात है कि मेरा किसी दुनियावी पढ़े लिखे से वास्ता पड़ा था। बातों ही बातों में न जाने उसको क्या सूझी कि तखलीक इंसानी के बारे में बात करने लगा कि कुरान पाक इंसान की पैदाइश के बारे में कहता है कि हजरत आदम अलैहि सलाम से इंसान पैदा हुआ और उन्हीं से इंसान की नस्ल चली, जबकि डार्विन कहता है कि इंसान बंदर से वजूद में आया। उसने यहां तक तो जो कहा वो कहा, उसके बाद उसने ये बका कि डार्विन की बात कुछ कुछ समझ आती है। ये सुनकर मैं बिल्कुल परेशान हो गया कि इसने तो अपने ईमान का जनाजा उठा दिया है, क्योंकि उसने कुरान पाक पर शक किया और कहा कि डार्विन की बात कुछ कुछ समझ आती है। कुरान करीम के मुकाबले में किसी की बात थोड़ी भी क्यों समझ आए? ऐसी समझ को चूल्हे में डाल देना चाहिए, ये किस काम की है? बहरहाल फिर मैंने मौका मिलते ही उसको समझाकर तौबा करवाई और कलिमा पढ़ाया कि ये बात तो इस्लाम से खारिज कर देने वाली है। तफसीर सिरातुल जिनान में है, मुसलमानों का अकीदा है कि इंसानों की इब्तिदा हजरत आदम अलैहि सलाम से हुई और इसीलिए आप अली सलाम को अबुल बशर यानी इंसानों का बाप कहा जाता है, और हजरत आदम अलैहि सलाम से इंसानियत की इब्तिदा होना बड़ी कवी दलील से साबित है। मसलन दुनिया की मर्दमशुमारी से पता चलता है कि आज से 100 साल पहले दुनिया में इंसानों की तादाद आज से बहुत कम थी और इससे 100 बरस पहले और भी कम। तो इस तरह माजी की तरफ चलते चलते इस कमी की इंतहा एक जात करार पाएगी और वो जात हजरत आदम अलैहि सलाम हैं। या यूं कहिए कि कबीलों की कसीर तादाद एक शख्स पर जाकर खत्म हो जाती है। मसलन सैयद दुनिया में करोड़ों पाए जाएंगे, मगर उनकी इंतहा रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की एक जात पर होगी। यूं ही बनी इसराइल कितने भी कसीर हों, मगर इस तमाम कसरत का इख्तिताम हजरत याकूब अलैहि सलाम की एक जात पर होगा। अब इसी तरह और ऊपर को चलना शुरू करें तो इंसानों के तमाम कुंबों कबीलों की इंतहा एक जात पर होगी, जिसका नाम तमाम आसमानी किताबों में आदम अलैहि सलाम है। और ये तो मुमकिन नहीं है कि वो एक शख्स पैदाइश के मौजूद तरीके से पैदा हुआ हो, यानी माँ बाप से पैदा हुआ हो, क्योंकि अगर इसके लिए बाप फर्ज भी किया जाए तो माँ कहां से आए, और फिर जिसे बाप माना वो खुद कहां से आया। लिहाजा जरूरी है कि इसकी पैदाइश बगैर माँ बाप के हो, और जब बगैर माँ बाप के पैदा हुआ تو بال یقین وہ اس طریقے سے ہٹ کر پیدا ہوا، اور وہ طریقہ قرآن نے بتایا کہ اللہ پاک نے اسے مٹی سے پیدا کیا جو انسان کی رہائش یعنی دنیا کا بنیادی جز ہے۔ پھر یہ بھی ظاہر ہے کہ جب ایک انسان یوں وجود میں آ گیا تو دوسرا ایسا وجود چاہیے جس سے نسل انسانی چل سکے، تو دوسرے کو بھی پیدا کیا گیا، لیکن دوسرے کو پہلے کی طرح مٹی سے بغیر ماں باپ کے پیدا کرنے کے بجائے جو ایک شخص انسانی موجود تھا اسی کے وجود سے پیدا فرما دیا، کیونکہ ایک شخص کے پیدا ہونے سے نو موجود ہو چکی تھی، چنانچہ دوسرا وجود پہلے وجود سے کچھ کم تر اور عام انسانی وجود سے بلند تر طریقے سے پیدا کیا گیا، یعنی حضرت آدم علیہ السلام کی ایک بائیں پسلی ان کے آرام کے دوران نکال لی اور ان سے ان کی بیوی حضرت حوا رضی اللہ عنہا کو پیدا کیا گیا۔ کیونکہ حضرت حوا رضی اللہ عنہا مرد و عورت والے باہمی ملاپ سے پیدا نہیں ہوئی، اس لیے وہ اولاد نہیں ہو سکتی۔ اسلام مخالف سائنسی نظریات ردی کی ٹوکری میں، قرآن پاک پر آنکھیں بند ہونی چاہیے، کیونکہ قرآن پاک نے جو فرمایا ہے وہی درست ہے، چاہے ہماری سمجھ میں آئے یا نہ آئے۔ ہمارا ایمان ہے کہ اس میں جو کچھ ہے وہ صحیح ہے۔ دنیاوی پڑھے لکھے لوگوں کے لیے اس طرح کے بہت خطرے ہوتے ہیں کہ یہ لوگ بہت سے اسلامی مخالف سائنسی نظریات اپنی تحریروں میں شامل کر دیتے ہیں۔ آج کل اخبار میں یا سوشل میڈیا پر بہت سی ایسی باتیں آ رہی ہوتی ہیں جو اسلامی نظریات سے ٹکراتی ہیں، بعض تو کھلم کھلا اسلام کے خلاف ہی بولنا شروع کر دیتے ہیں۔ ایسے دنیاوی پڑھے لکھے لوگوں کو کون سمجھانے کی ہمت کرے، کیونکہ ان کی زبان بھی بہت بڑی ہوتی ہے۔ یہ لوگ ایسی لچھے دار باتیں کرتے ہیں کہ سامنے والا گھبرا جائے، لہذا انہیں سمجھانا بھی آسان نہیں ہوتا۔ اگر کوئی شخص اہل علم ہے اور سمجھا سکتا ہے تو انہیں نرمی سے سمجھائے اور توبہ کا کہے، اگر ان سے سخت رویہ رکھے گا اور اس طرح کہے گا کہ تم جاہل ہو، دین کی بات کرنا علماء کا کام ہے، تو ہو سکتا ہے وہ سمجھنے کے بجائے مزید بگڑ جائیں۔ ہر ایک کے پاس اتنا علم نہیں ہوتا جو سمجھا سکے، لہذا اگر ایسا ہے تو پھر بات بدلنے کی کوشش کرے، ورنہ وہاں سے کترا کر نکل جائے۔ سوال: مدینے کے پاس جو وادی جن ہے اس کی کیا حقیقت ہے؟ جواب: امیر اہل سنت دامت برکاتہم العالیہ کے قریب بیٹھے ہوئے مفتی صاحب نے فرمایا، وادی جن چونکہ مدینہ منورہ کے قرب میں ہے اس وجہ سے وہ مقدس مقام ہے، لیکن اس وادی میں ڈھال کے باوجود چیزوں کا خود بخود اوپر کی طرف جانا، مدینے کی طرف بڑھنا کسی سائنسی وجہ سے ہے۔ دنیا میں ایسے اور بھی مقامات ہیں جن میں کشش کی وجہ سے ڈھال کے باوجود چیزیں اوپر کی طرف بڑھتی ہیں۔ اس بستی کے بارے میں یہ مشہور ہے کہ یہاں جنات ہیں جو چیزوں کو مدینے کی طرف دھکیلتے ہیں، لیکن اس کی کوئی حقیقت نہ کہیں پڑھی ہے اور نہ ہی کسی معتبر ذریعے سے سنی ہے۔ امیر اہل سنت دامت برکاتہم العالیہ نے فرمایا، میگنیٹ یعنی مقناطیس قطب تارے کی طرف جاتا ہے۔ اس کے بارے میں اعلی حضرت رحمت اللہ علیہ نے فتاوی رضویہ شریف میں لکھا ہے کہ آج تک سائنس اس راز کو دریافت نہیں کر سکی کہ اس کی حقیقت کیا ہے اور مقناطیس قطب تارے کی طرف کیوں جاتا ہے۔ اب کیا یہ کہہ دیا جائے کہ قطب تارے پر بھی کوئی بہت بڑا جن بیٹھا ہوگا جو مقناطیس کو کھینچ لیتا ہوگا؟ بہرحال اس طرح کی چیزیں جو سمجھ نہیں آتی یا عقل سے ورا ہوتی ہیں، لوگ ان کو جنات کی طرف منسوب کر دیتے ہیں کہ وہ ایسا کر رہے ہیں۔ جنات کے وجود کا انکار نہیں ہے، یہ واقعی موجود ہیں، حتیٰ کہ مکہ مکرمہ میں مسجد جن بھی ہے، کیونکہ اس جگہ پر سرکار صلی اللہ علیہ وآلہ وسلم کے مبارک ہاتھ پر کچھ جنات ایمان لائے تھے، اسی کی یادگار کے طور پر مسجد جن ابھی تک قائم ہے جو جنت المعلیٰ کے قریب واقع ہے۔ بہرحال جنات کا وجود یقینی ہے، لیکن اس کا مطلب ہرگز یہ نہیں ہے کہ جو بھی خلاف عقل کام ہوگا وہ جنات ہی کر رہے ہوں گے، بلکہ اس کی اور وجوہات بھی हो सकती हैं। सवाल, हर इंसान यही चाहता है कि नई चीज होनी चाहिए, नए मॉडल की गाड़ी, नए मॉडल का मोबाइल फोन हो और लाइफस्टाइल भी मॉडर्न और जदीद होना चाहिए। मेरी आपकी बारगाह में गुजारिश है, क्या वाकई जदीद जमाने के साथ तब्दील हो जाना ठीक है? नीज क्या इंसान को जमाने के साथ साथ खुद को मुसलसल तब्दील करते रहना चाहिए या अपने मिजाज और हर तरह से एक जगह फिक्स हो जाना चाहिए? जवाब, जहां तक शरीई अहकामात हैं उन्हें तो पेशे नजर रखना ही होगा। हर वो तब्दीली जो इस्लाम से नहीं टकराती वो कबूल की जाएगी और जो तब्दीली इस्लाम से टकराएगी वो रद्द कर दी जाएगी, क्योंकि अल्लाह पाक के कवानीन तो अटल हैं। ला तब्दील लिकलिमात अल्लाह, पारा 11 सूरह यूनुस आयत 64, तर्जमा कंजुल ईमान। अल्लाह की बातें बदल नहीं सकती। नमाज फर्ज है, अब किसी नई साइंसी टेक्नोलॉजी के आ जाने की वजह से नमाज मुआफ नहीं हो जाएगी। मसलन नई टेक्नोलॉजी आ जाए और कहा जाए कि इमाम साहब मस्जिद में नमाज पढ़ाएंगे और सब लोग अपने अपने घरों में उसकी आवाज पर नमाज पढ़ेंगे तो ये नहीं चलेगा। इक्तदाए नमाज के लिए इत्तिसाले सुफूफ यानी सफे मिली हुई हों और मकान तब्दील ना हो वगैरह, जो भी अहकाम हैं वो नहीं बदलेंगे। आपने डिजिटल कैमरे से फोटो लेने की मिसाल दी थी, वो भी ठीक है, लेकिन इसमें भी जरूरत देखी जाएगी, वगरना इसमें भी मसाइल हैं कि फोटो वो हो जो शरीयत के दायरे में रहकर हो और यहाँ फोटो ना हो, पर्दे के साथ हो, और इस तरह की जो भी एहतियातें हैं वो मलहूज रखनी होंगी। बाकी रहा ये कि हम पीछे रह जाएंगे और वो आगे हो जाएंगे तो ये मुश्किल है। शरीयत पर जो अमल करेगा आगे वही बढ़ेगा, मरने के बाद अपनी कब्र में जन्नत के बाग वही पाएगा, और जो खामखा दुनियावी लोगों के साथ दौड़ लगाता रहेगा जैसे लिबरल दुनिया के पीछे दौड़ लगा रहा होता है, जब इसे मौत आएगी तो ये कब्र में फंस जाएगा और इसका कुछ सुचका नहीं पड़ेगा, यानी पता भी नहीं चलेगा। अलगरस, जो प्यारे मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के नक्श कदम पर चलता रहेगा उसकी कब्र जन्नत का बाग बन जाएगी, अगरचे जदीद टेक्नोलॉजी के जरिए तरक्कियां भी करता रहे, क्योंकि जो जदीद टेक्नोलॉजी शरीयत के खिलाफ ना हो उसे लेने में कोई हर्ज नहीं है। ऑडियो कैसेट से मदनी चैनल का सफर। पहले चैनल की दुनिया आम नहीं थी, जब चैनल बनने का सिलसिला आम हुआ तो हमने भी मदनी चैनल बनाया, जिससे अल्हम्दुलिल्लाह हम दीन का फायदा उठा रहे हैं। इसी तरह पहले ऑडियो कैसेट का दौर था जो टेप रिकॉर्डर में चलता था, तो एक अरसे तक मैं ऑडियो कैसेटें बांटता रहा। फिर एक वक्त आया कि हिंद के चंद इस्लामी भाई पाकिस्तान आए हुए थे, मैंने उन्हें ऑडियो कैसेटें तोहफे में दी तो वो मुझे तकने लगे। फिर हिम्मत करके बोले कि हमारे पास टेप रिकॉर्डर नहीं है। मैंने बोला अच्छा, फिर मुझे समझ आ गई कि ये टेक्नोलॉजी खत्म हो गई है। फिर वीडियो कैसेट यानी वीसीडी का दौर आया, फिर उसका दौर भी खत्म हो गया। इसके बाद मेमोरी कार्ड का दौर आया। अब आगे आगे देखिए होता है क्या। अल मुख्तसर ये कि हम जदीद टेक्नोलॉजी के साथ चल रहे हैं, यही वजह है कि हमने ऑडियो कैसेट ही बनाने पर जिद नहीं की। अगर ऑडियो कैसेट बनाए भी तो लेगा कौन? कोई मुफ्त भी नहीं लेगा, क्योंकि वो किसी के काम ही नहीं आएंगी। लिहाजा ऐसी टेक्नोलॉजी जो शरीयत से नहीं टकराती वो हमें कबूल है। सवाल, माजत के साथ ये कहना पड़ रहा है कि कुछ लोगों का ये जहन होता है कि वो अपने आप को चेंज नहीं कर पाते और पुरानी हालत पर अड़ जाते हैं, फिर सिस्टम उनको थोड़ी देर के लिए बर्दाश्त करता है और आखिरकार उन्हें निकालना पड़ जाता है। अमीर अहले सुन्नत दामत बरकातुल आलिया की बारगाह में अर्ज है कि हमारी जिंदगी में इस तरह के लोग मिले, चाहे वो हमारे वालिदैन हों या मुलाजमीन, जो खुद को तब्दील ही ना करना चाहते हों, तो क्या हमें इनको सिस्टम से अलग कर देना चाहिए या इनको भी सिस्टम में रखना चाहिए? जवाब, हमें तब्दील करने की जरूरत क्यों पेश आती है? इस हवाले से एक उसूल याद रखिएगा कि तनफीरे अवाम से बचना चाहिए, लिहाजा इस सूरत में बाज़ औक़ात मुस्तहब भी तर्क करना होता है, बल्कि बाद ऐसी सुन्नतें हैं جن پر اب عمل نہیں ہو سکتا. مثلاً پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا زیادہ تر دو چادروں میں لباس تھا. اب اگر کوئی دو چادروں کو پہن کر گھومے تو یہ لوگوں کی سمجھ میں نہیں آئے گا. فتح رضویہ میں امامے میں شملہ رکھنے اور نہ رکھنے کی مثال بھی دی ہے. امامے کا شملہ چھوڑنا یقیناً سنت, مگر جہاں جو حال اس پر ہنستے ہو وہاں علماء متاخرین نے غیر حالت نماز میں اس سے بچنا اختیار فرمایا, جس کا منشا وہی حفظ دین عوام ہے. شیخ محقق مولانا عبدالحق محدث دہلوی رحمت اللہ تعالی علیہ رسالہ آداب لباس میں فرماتے ہیں, فقہا کے پاس شملہ چھوڑنے پر بہت سے دلائل قیاسیہ موجود ہیں اور وہ اس کو سنت موقع سمجھتے ہیں, مگر علماء متاخرین جو حال زمانہ کے تان و تمسخر سے بچنے کے لیے سوائے نماز پنجگانہ کے شملہ نہیں چھوڑتے. یوں ہی سرکار صلی اللہ علیہ وآلہ وسلم نے ہمیشہ تہبند استعمال کیا اور اسے آدھی پنڈلی تک رکھا. پاجامہ جسے سرکار علی وقار صلی اللہ علیہ وآلہ وسلم نے پسند کیا ہے مگر پہنا نہیں ہے, پھر بھی پاجامہ پہننا سنت ہے کیونکہ یہ قولی سنت سے ثابت ہے. حدیث پاک میں ہے, رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا, پاجامہ پہنو اور تہبند باندھو اور یہود و نصارہ کا خلاف کرو اور لبے ترشواؤ اور داڑیاں وافر کرو, یہود و نصارہ کا خلاف کرو. اب شلوار کو آدھی پنڈلی تک اونچا رکھنے کو اعلی حضرت امام احمد رضا خان رحمت اللہ علیہ نے عزیمت لکھا ہے کہ اگر اس دور میں شلوار کو آدھی پنڈلی تک اونچا رکھا جائے تو لوگ باتیں کریں گے. جب شلوار کو ٹخنوں سے اوپر رکھنے میں سنت ادا ہو رہی ہے تو پھر اسی کو اپنایا جائے. وقت کے حساب سے بعض صورتوں میں ایسا ہوتا ہے, مثلاً داڑھی رکھنے کو بھی نعوذ باللہ لوگ معیوب کہتے ہیں, لیکن داڑھی تو رکھنی ہوگی. اگر کوئی بولے کہ داڑھی سے لوگ نفرت کر رہے ہیں, تنفیر عوام, لوگوں میں نفرت پیدا ہو رہی ہے اس لیے داڑھی نہیں رکھو, تو ایسا نہیں ہوگا کیونکہ داڑھی رکھنے کا حکم موجود ہے اور ہم حکم شریعت کے پابند ہیں. البتہ جہاں رعایت ہوگی وہاں رعایت قبول کر سکتے ہیں, اور جہاں رعایت نہیں ہے تو دنیا ادھر کی ادھر ہو جائے, ہم رعایت کو قبول نہیں کریں گے. اگر کسی مسئلے پر رعایت نہیں تھی اور اپنی بنائی ہوئی مجبوری کی وجہ سے اس کام کو چھوڑنا بھی پڑا تو ہم اسے غلط ہی کہیں گے. نیز اگر کسی عمل کو ترک کرنے میں گناہ کی صورت ہو تو اسے ترک کرنے پر گناہ بھی ملے گا, جبکہ شرعی مجبوری ہو تو گناہ نہیں ملے گا. مثال کے طور پر اگر کسی نے گن پوائنٹ پر کہا اپنے ہاتھ سے اپنی داڑھی کاٹو ورنہ کھوپڑی پر گولی مارتا ہوں, اگر وہ سمجھتا ہے کہ یہ مذاق نہیں کر رہا, واقعی ایسا کر گزرے گا, تو اب اس کے لیے اپنے ہاتھ سے داڑھی کاٹنا جائز ہو جائے گا اور اسے گناہ بھی نہیں ہوگا کیونکہ یہاں اس کی جان جا رہی ہے. مگر اس طرح کے مواقع شاذ یعنی بہت کم ہوتے ہیں. بہرحال ہم مسلمان ہیں اور اللہ پاک اور رسول کریم صلی اللہ علیہ وآلہ وسلم کے احکامات کے پابند ہیں. جہاں رعایتیں ملی ہیں وہاں ہم قبول کریں گے, اور جہاں رعایتیں نہیں ہیں تو ان رعایتوں کے نہ ہونے کو بھی قبول کریں گے. پرانی طرز پر اڑے رہنے والوں کی تعداد بہت کم ہے. میں نے پرانا موبائل فون استعمال کرنے پر کسی کو اڑتے ہوئے نہیں دیکھا. بڑی عمر کے لوگ پرانا موبائل فون چلانے پر مجبور ہوتے ہیں کہ ان کی عمر زیادہ ہوتی ہے, اگر یہ اسمارٹ موبائل فون لے بھی لیں تو اسے کیا کریں گے, انہیں اس کی سمجھ ہی نہیں پڑتی کیونکہ اسمارٹ موبائل فون ایک نئی ٹیکنالوجی ہے. جبکہ نوجوان پرانا موبائل اس لیے چلا رہے ہوں گے کہ اسمارٹ موبائل فون لینے کے لیے ان کے پاس پیسے نہیں ہوں گے. اگر کوئی شخص پائلٹ ہے, ہوائی جہاز اڑاتا ہے, آپ اسے بولو کہ تم گھڑ سواری کرو تو وہ کیسے گھڑ سواری کرے گا, اسے تو گھوڑا چلانا ہی نہیں آتا. اس لیے اپنا اپنا فرق ہے, اور میں نے مثال فون پر دی ہے. اسی طرح بعض اوقات لوگ اپنے رسم و رواج پر بھی اڑ جاتے ہیں, تو جو رسم و رواج شریعت سے نہیں ٹکراتا उसे चलने दिया जाए। बहरहाल जदीद टेक्नोलॉजी ने जहां हमें बहुत फायदे दिए हैं, वहां गैर मामूली नुकसानात भी दिए हैं। सवाल, साइंसी एतबार से शजरकारी के कुछ फवाइद बयान फरमा दीजिए। ये सवाल शोबा मलफूजाते अमीर अहले सुन्नत का कायम करदा है और जवाब अमीर अहले सुन्नत दामद बरकातुम लागिया का इनायत किया हुआ है। जवाब, साइंसी तहकीक के मुताबिक भी शजरकारी यानी दरख्त लगाने के बड़े फवाइद हैं। दरख्त और पौधे कार्बन डाइऑक्साइड लेते और ऑक्सीजन फराहम करते हैं। ऑक्सीजन इंसानी जिंदगी के लिए इंतहाई जरूरी है, इसके बगैर इंसान जिंदा नहीं रह सकता। अल्लाह पाक ने दरख्तों और पौधों को इंसान की खिदमत के लिए पैदा किया है। यह हमारी गंदी हवा लेकर अपनी पाकीजा हवा देते हैं। दरख्त और पौधे दर्जाए हरारत को बढ़ने नहीं देते और गर्मी को रोकते हैं। फजाई आलूदगी में कमी करते हैं, यानी जो गाड़ियों के धुएं और गर्द उड़ती है, पौधे और दरख्त उसमें कमी करते हैं। अगर दरख्तों और पौधों की कसरत हो तो माहौल ठंडा और खुशगवार हो जाएगा। बिजली की भी बचत होगी, क्योंकि जो आलात गर्मी दूर करने के लिए इस्तेमाल होते हैं, माहौल के ठंडा होने की वजह से उनकी जरूरत में कमी आ जाएगी या फिर उनसे बिल्कुल ही छुटकारा मिल जाएगा। अगर आप अपने वतन अजीज को दरख्तों और पौधों से आरास्ता कर देंगे तो इंशाअल्लाह बिजली की भी बचत होगी। दरख्त लैंड स्लाइडिंग यानी मिट्टी या चट्टान के तौदे का पिसल कर ऊंची जगह से गिरने के लिए भी रुकावट है, क्योंकि दरख्त की जड़ें जमीन की मिट्टी को रोक कर रखती है जिसकी वजह से जमीन का कटाव या लैंडस्लाइडिंग नहीं होने पाती। लिहाजा अगर दरख्तों की हिफाजत की जाए और इनमें इजाफा किया जाए तो लैंडस्लाइडिंग से भी बचत का सामान हो सकता है। दरख्त और पौधे ग्लोबल वार्मिंग में भी कमी का सबब है। आलमी माहौल के दर्जा हरारत में खतरनाक हद तक इजाफा ग्लोबल वार्मिंग कहलाता है, जिसकी वजूहात में दरख्तों की कटाई, सनअतों का तेजी से क़याम और गाड़ियों का बेतहाशा धुआं शामिल है। सवाल, जिस तरह नमाज के औकात में साइंस हमारी मदद करती है और हम कहीं भी हों वहां के नमाज के औकात जान सकते हैं, क्या इसी तरह हम साइंस की मदद से पूरे साल के चांद का हिसाब भी लगा सकते हैं? जवाब, नमाज के औकात जान लेने को साइंसदानों के खाते में ना डाला जाए। इसका ताल्लुक इल्म तौकीद से है, जिस पर बड़े बड़े उलमाए किराम रहमतुल्लाही अलैहिम ने काम किया है। लिहाजा नमाज के औकात की तरकीब साइंस से नहीं बल्कि उलमाए किराम रहमतुल्लाही अलैहिम की रहनुमाई से होगी। इल्म तौकीद एक इल्म है जो मुफ्ती के लिए जरूरी उलूम में से है। रही बात चांद का हिसाब लगाने की, तो इसका ताल्लुक न साइंसी तहकीक से है और न ही इल्म तौकीद से कि पूरे साल का एक साथ ही हिसाब कर दिया जाए, बल्कि इसका ताल्लुक रूयते हिलाल यानी चांद देखने से है। बहुत से अहकामे शरआ की बुनियाद चांद देखने पर है, मसलन रमजान मुबारक के रोजे, मनासिक हज, ईदुल फित्र और ईदुल अजहा वगैरह का हिसाब चांद देखकर ही किया जाता है। बास तो अपनी दान इस मामले में पेशन गोई करते हैं कि फला तारीख को चांद होगा, तो उनकी इस पेशन गोई का एतबार नहीं बल्कि चांद नजर आने का एतबार है। जब शरई सबूत से चांद का नजर आना साबित हो तो महीना शुरू होना माना जाएगा। सवाल, वक्त गुजरने के साथ साथ जहां तालीमी निजाम में तरक्की आई वहां टेक्नोलॉजी ने भी हमारी सोसाइटी में अपनी जगह बना ली है। नौजवान नस्ल बिलखसूस स्टूडेंट्स यानी तलबा इस आसेब का ज्यादा शिकार नजर आते हैं। बराए करम ये रहनुमाई फरमा दीजिए कि इसके इस्तेमाल को किस तरह महदूद कर सकते हैं। जवाब, जदीद टेक्नोलॉजी का इस्तेमाल अच्छा भी है और बुरा भी, लेकिन हमारे मुआशरे में इसका अच्छा इस्तेमाल कम और बुरा इस्तेमाल ज्यादा हो रहा है। अब जैसे मदनी चैनल इसका अच्छा इस्तेमाल कर रहा है और गुनाहों भरे चैनल बुरा इस्तेमाल कर रहे हैं, इसी तरह अवाम में भी बाज लोग इसका अच्छा इस्तेमाल कर रहे हैं और बाज इसके जरिए गुनाह कमा रहे हैं। अवाम से इंटरनेट और सोशल मीडिया तो हम छुड़ा नहीं सकते, अलबत्ता ये तरगीब जरूर दिला सकते हैं कि इसका ऐसा इस्तेमाल करें जो आखिरत के लिए फायदेमंद हो। मसलन मदनी चैनल या दावत इस्लामी की मजलिस सोशल मीडिया की तरफ से जो क्लिप्स आते हैं आप उन्हें देखें और आगे शेयर करें। इसी तरह मदनी चैनल भी देखते रहिए कि ये भी एक टेक्नोलॉजी है जो इलेक्ट्रॉनिक मीडिया कहलाती है। ये अलग बात है कि नेट और सोशल मीडिया के आने के बाद अब चैनल्स की तरफ लोगों का रुझान कम हो गया है। सोशल मीडिया में अब कई शोबे बन चुके हैं और मजीद नए नए शोबे बनते जा रहे हैं। इसमें भी बास पुरानी चीजें पीछे होती जा रही हैं और कुल्लू जदीदिन लजीजुन, यानी हर नई चीज लज्जत वाली होती है के तहत नई चीजों में मगन होकर लोग कहां से कहां निकल रहे हैं। सोशल मीडिया के सबब माहरीन की कमी का सामना, अल्लाह पाक करम फरमा दे, वरना जिस तरह हर एक इंटरनेट और सोशल मीडिया में मसरूफ है तो आगे चलकर उम्मत को हर हर फील्ड में माहिरीन की कमी का सामना करना पड़ सकता है। अच्छे डॉक्टर्स, साइंसदान, मुहक्किकीन, मुफक्किरीन, दानिश्वर, अच्छे उलमा व मुफ्तियाने किराम आगे चलकर शायद नापेद हो जाए, इसलिए कि तलबा के उम्दा दिमाग अब सोशल मीडिया की मसरूफियत में जाया हो रहे हैं। उलमा मशायख और इनके तलबा और मुरीदीन की भी एक बड़ी तादाद इस काम में लगी हुई है। अब ना पीर साहिब के पास वक्त है कि मुरीदीन की इसलाह करें और ना मुरीदीन के पास टाइम है कि पीर साहिब की बारगाह में आकर कुछ फैज हासिल कर लें। यूं ही उलमा की बड़ी तादाद अपना वक्त सोशल मीडिया में सर्फ कर रही है। हालांकि आलिम और मुफ्ती सभी को मुसलसल मुतालए की जरूरत होती है। अगर ये मुताले से थोड़ा भी पीछे हटते हैं तो इनमें इल्मी कमजोरी आना शुरू हो जाती है। यही वजह है कि जो अच्छे और मंझे हुए आलिम और मुफ्ती होते हैं तो वो सोशल मीडिया को टाइम नहीं देते, बल्कि वो इस डर से बच कर रहते हैं कि अगर इसको मुंह लगाया तो गले पड़ जाएगा, उंगली पकड़ाई तो हाथ पकड़ लेगा और फिर इल्मी मशागिल जारी रखने में दुश्वारी होगी। अवाम पर सोशल मीडिया की यलगार, अवाम में भी जो सोशल मीडिया में मसरूफ रहते हैं तो वो गौर कर लें कि इसके सबब ना नमाज में दिल लगता है, ना तिलावत और औरादो वजाइफ के लिए वक्त मिलता है। लोग मजबूरन नौकरी करने तो जाते हैं लेकिन दौराने काम भी सोशल मीडिया पर लगे होते हैं। इसकी वजह से हादसात भी होते हैं जिसके सबब लोगों की जानें जाया हो जाती हैं। जिनकी सिक्योरिटी की नौकरी होती है तो वो भी दौराने ड्यूटी सोशल मीडिया पर लगे होते हैं। दौराने ड्यूटी सिक्योरिटी पे मामूर अफराद के मोबाइल इस्तेमाल करने का रुझान मैंने एक तरक्की याफ्ता मुल्क में भी देखा है। यही वजह है कि कई इदारों में मुलाजमीन से दौराने ड्यूटी मोबाइल फोन लेकर जमा कर लिए जाते हैं। बहरहाल अगर आप कुछ बनना चाहते हैं तो इस सोशल मीडिया और इंटरनेट से जान छुड़ाकर अपने आप को अल्लाह पाक की इबादत में लगा दें, जो दुनिया में हमारे आने का मकसद है। जैसे कि पारा 27 सूरतु जारियात के आयत नंबर 56 में अल्लाह पाक ने इरशाद फरमाया, वमा खलकतुल जिन्न वल इंस इल्ला लियाबुदून, तर्जमा कंजुल ईमान, और मैंने जिन और आदमी इतने ही यानी इसीलिए बनाए कि मेरी बंदगी करें। लेकिन बदकिस्मती से अब नमाज पढ़ने का मौका नहीं मिलता और जब मौका मिलता है तो बदन नमाज में होता है और दिलो दिमाग सोशल मीडिया में गोते लगा रहे होते हैं। मस्जिद में दाखिल होने के बाद मोबाइल फोन बंद नहीं किया जाता, दौरान नमाज भी फोन की घंटियां बज रही होती हैं और लोगों की नमाज में खलल वाक़े हो रहा होता है। मुमकिन है कि बाज जगह बड़े बूढ़े जलाल में आ जाते होंगे और फिर मस्जिद में खूब शोर शराबा हो जाता होगा। अल्लाह पाक हमारे हाल पर करम फरमा दे कि हम सोशल मीडिया का इस्तेमाल 100% जायज तरीके से करें। काश हम ऐसे बन जाएं कि हमारी जानिब से ना तो अल्लाह पाक के हुकूक में कमी आए और ना ही बंदों की हक तलफी हो। अल्लाह पाक हमें इन फजूलियात से बचाकर दीनी कुतुब के मुताले और इल्मे दीन हासिल करने में लगा दे। आमीन बिजाही खातमिन नबीयीन صلی اللہ علیہ وآلہ وسلم. سوال: کیا سوشل میڈیا کے استعمال کے لیے وقت مخصوص کر کے اس کے نقصانات میں کمی لائی جا سکتی ہے؟ جواب: سوشل میڈیا کے لیے وقت مخصوص کر کے کثرت استعمال کے سبب ہونے والے نقصانات میں کمی لائی جا سکتی ہے. سلجھے ہوئے اور سمجھدار لوگ ایسا کرتے بھی ہیں، مثلا عصر اور مغرب کے درمیان یا عشاء کی نماز کے بعد یا جس کو جو وقت ملتا ہوگا تو وہ کچھ دیر سوشل میڈیا یوز یعنی استعمال کر لیتا ہوگا، لیکن ایسا وہی کرتے ہوں گے جو دینی یا دنیاوی اعتبار سے زیادہ مصروف ہوتے ہوں گے. عام لوگوں کا ایسا کرنا مشکل ہے کیونکہ ہر وقت ایک گدگدی اور بے قراری سی ہوتی ہے کہ دیکھوں تو صحیح کس کا پیغام آیا ہے. اب نماز کے لیے کوئی پختہ ارادے کے ساتھ چلا، لیکن ایک دم موبائل فون کی گھنٹی بجی اور کسی کا آڈیو پیغام یا پوسٹ آ گئی. اب اگر کسی عام شخص کا ہے تو صبر ہو جائے گا کہ چلو بعد میں دیکھیں گے، لیکن اگر کسی خاص بندے کا پیغام یا پوسٹ ہے تو اب یہ اسے ضرور دیکھے گا یا اس صوتی پیغام کو سننے میں لگ جائے گا. اس دوران جماعت بلکہ بعض کی معاذ اللہ نمازیں بھی قضا ہو جاتی ہوں گی. سوال: کہتے ہیں بارشوں کی وجہ سے جب بجلی چمکتی ہے تو ایسے موقع پر اپنے گھروں کی لائٹیں بند کر دینی چاہیے، کیونکہ یہ بجلی اس گھر پر گرتی ہے جہاں لائٹ جل رہی ہوتی ہے. کیا یہ بات درست ہے؟ جواب: ایسا کہیں پڑھا یا سنا نہیں ہے. اگر یہ بات مان لی جائے تو دن میں بھی بجلی چمکتی ہے لیکن گرتی نہیں، حالانکہ دن میں تو ہر طرح روشنی ہوتی ہے. معلوم ہوا یہ سائنسی مسئلہ ہے نہ کہ شرعی. البتہ یہ بجلی بسا اوقات انسانوں پر گر جاتی اور بڑی خطرناک ثابت ہوتی ہے، کیونکہ اس کے سبب کئی لوگ مر جاتے ہیں. اللہ کریم ہمیں آزمائش سے محفوظ فرمائے. سوال: کیا کسی نبی علیہ السلام کے فیضان سے کوئی چشمہ جاری ہوا تھا؟ نیز چشمے کے پانی کے طبی اور سائنسی فوائد بتا دیجئے. جواب: بے شک ہمارے پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کی مبارک انگلیوں سے چشمے جاری ہوئے تھے. حضرت سالم بن ابی جعد رضی اللہ عنہ حضرت جابر بن عبداللہ رضی اللہ عنہ سے روایت کرتے ہیں کہ حدیبیہ کے دن لوگوں کو پیاس لگی اور نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے سامنے چمڑے کا ایک تھیلا تھا جس میں موجود پانی سے وضو فرما رہے تھے. صحابہ کرام علی رضوان حضور پر نور صلی اللہ علیہ وآلہ وسلم کے گرد حلقہ ڈال کر کھڑے ہو گئے تو آپ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا: کیا بات ہے؟ صحابہ کرام علی رضوان نے عرض کی: یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، ہمارے پاس پانی نہیں ہے جس سے ہم وضو کریں اور اسے پی سکیں، صرف وہی پانی ہے جو آپ کے سامنے موجود ہے. حضور اقدس صلی اللہ علیہ وآلہ وسلم نے اپنا دست مبارک اس تھیلے میں رکھ دیا تو آپ صلی اللہ علیہ وآلہ وسلم کی مبارک انگلیوں سے پانی چشموں کی طرح جوش مارنے لگا. پھر ہم نے پانی پیا اور وضو بھی کیا. حضرت سالم بن ابی جعد رضی اللہ عنہ نے حضرت جابر رضی اللہ عنہ سے پوچھا: آپ اس وقت کل کتنے آدمی تھے؟ آپ رضی اللہ عنہ نے فرمایا: اگر ہم 100,000 بھی ہوتے تو وہ پانی ہمیں کفایت کر جاتا، لیکن ہم اس وقت صرف 1500 تھے. انگلیاں ہیں فیض پر، ٹوٹے ہیں پیاسے جھوم کر، ندیاں پنجاب رحمت کی ہے جاری. واہ واہ! آب زمزم جو ہم پیتے ہیں یہ بھی حضرت اسماعیل علیہ السلام کے قدموں کی رگڑ سے نکلے ہوئے چشمے کا پانی ہے. اگر زمین سے یا پہاڑ پھٹ کر پانی ابلنا شروع ہو جائے تو اسے چشمہ کہا جاتا ہے. چشمے کا پانی عام پانیوں سے مختلف ہوتا ہے. انٹرنیٹ کے ذریعے جو معلومات حاصل ہوئی ہیں وہ یہ ہیں کہ چشمے کا پانی قدرتی طور پر ٹھنڈا، فرحت بخش، صاف، شفاف اور ذائقے میں بہت اچھا ہوتا ہے. اس میں قدرتی طور پر آکسیجن کی بہترین مقدار ہوتی ہے. یہ پانی وزن میں ہلکا ہونے کی وجہ سے جلد ہضم ہو جاتا، بلکہ ہاضمے کے نظام کو بہتر بناتا اور موٹاپے کے امکانات کو کم کرتا ہے. چشمے کا پانی خون کی بہتر صفائی کرتا ہے. نیز اس میں معدنیات کی صحیح مقدار ہوتی ہے. اس پانی کا pH level زیادہ ہوتا ہے. यानी ये पानी कम तेजाबियत वाला होता है। आजकल लोग हजारों रुपए खर्च करके ये अल्कलाइन वाटर यानी कम तेजाबियत वाला पानी खरीदते हैं, जबकि कुदरत ने हमें चश्मे के जरिए ये नेमत मुफ्त अता फरमाई है। एक तहकीक के मुताबिक वो लोग जो किसी नशे में मुबतला हों या ज्यादा चाय और कॉफी पीने के आदी हों, उन्हें बाज डॉक्टर चश्मे का पानी पीने का मशवरा देते हैं। इसके जरिए इन चीजों की आदत में खातिर ख्वाह कमी आ सकती है। चश्मे का पानी जिल्द यानी स्किन के लिए भी बेहतरीन होता है, क्योंकि यह साफ और हल्का होता है। इससे जिल्द को अच्छी नमी मिलती है, जिससे एलर्जी और खारिश वगैरह में भी कमी आती है। नीज ये पानी जिल्द की ऐसी सफाई करता है जो आम पानी नहीं कर सकता। चश्मे का पानी बालों के लिए भी मुफीद होता है, क्योंकि इसमें नमक की मिकदार ज्यादा नहीं होती, जबकि नमक की ज्यादा मिकदार बालों के लिए नुकसानदेह होती है।